आओ सीखें भलाई की बातें, सबको सिखाएं भलाई की बातें।
الحمد لله رب العالمين الصلاة والسلام على سيد الأنبياء والمرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله نبي كريم صلى الله تعالى عليه وآله وسلم نے ارشاد فرمایا بخیل ہے وہ شخص کہ جس کے سامنے میرا ذکر ہو اور وہ مجھ پہ درود پاک نہ پڑھے۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم صلاۃ و سلام علیک یا سید یا رسول اللہ۔ صحابی رسول ہیں اور نام ہے ان کا جریر بن عبداللہ بجلی رضی اللہ تعالی عنہ۔ آپ رضی اللہ تعالی عنہ نے اپنے غلام کو بھیجا کہ ایک گھوڑا خرید کر کے لاؤ۔ گھوڑا لایا گیا، 300 درہم میں اس کو خریدا گیا۔ آپ رضی اللہ تعالی عنہ نے جب اس گھوڑے کی چال ڈھال کو دیکھا تو آپ نے فرمایا کہ یہ اس کے مالک سے فرمایا کہ کیا تم یہ گھوڑا مجھے 400 درہم میں بیچو گے؟ تو اس نے کہا میں راضی ہوں۔ آپ نے مزید اس کی خصوصیات پر غور فرمایا تو وہ گھوڑا جو 300 درہم میں اس کے مالک نے اپنی رضا کے ساتھ بیچا تھا، اس گھوڑے کو 800 درہم میں آپ نے خرید فرمایا۔ آپ سے پوچھا گیا کہ آپ نے ایسا کیوں کیا؟ تو آپ نے ارشاد فرمایا کہ میں نے نبی کریم صلی اللہ علیہ وسلم کے دست حق پرست پر بیعت کی ہے کہ میں ہر مسلمان کے ساتھ خیر خواہی کروں گا۔ یہ ہے حسن اسلام، یہ ہے تعلیم اسلام، یہ ہے مسلمان کا کردار جو حضرت جریر بن عبداللہ بجلی رضی اللہ تعالی عنہ کی سیرت سے ہمیں سیکھنے کو ملتا ہے کہ مسلمان کو نفع پہنچانے والا، خیر پہنچانے والا، بھلائی کرنے والا، احساس کرنے والا ہونا چاہیے۔ دوسرے کی مجبوری سے فائدہ اٹھانے والا، فراڈ کرنے والا، دھوکہ کرنے والا، یہ مسلمان نہیں ہو سکتا، یہ مسلمان کی شان نہیں ہے۔ یعنی یہ خصوصیات ایک کامل اور اچھے مسلمان میں یہ نہیں ہو سکتی، اور جن میں یہ ہیں وہ اپنے آپ پر جو ہے وہ غور فرمائیں کہ ہمارا حال کیا ہے۔ اگر ہم غور کریں تو افسوس والی بات ہے کہ ہمارے معاشرے کے اندر دھوکا، فراڈ یہ پھیلتا چلا جا رہا ہے، لوگوں کو ان کے مال سے محروم کیا جا رہا ہے، ان کی جمع پونجی کو لوٹا جا رہا ہے، ان کی جو بھی سیونگ ہے، کوئی تھوڑی بہت جو انہوں نے رکھی ہوئی ہے اسے ہڑپ کیا جا رہا ہے، اسے کھایا جا رہا ہے، اور فراڈ کے مختلف انداز جو ہے یہ اختیار کیے جا رہے ہیں۔ تو دین اسلام کی حسین تعلیمات کے ساتھ جب ہم زندگی گزارتے ہیں تو اس میں یہ فراڈ کا، دھوکے کا یہ تصور نہیں ہے، اور یہ ایک مسلمان کے اندر ہونا بھی نہیں چاہیے۔ بلکہ اگر آپ دین اسلام کے حسن کو دیکھیں اور اس کی تعلیمات کو دیکھیں تو دھوکہ تو غیر مسلم کو دینا جائز نہیں ہے، کہ جائے کہ کسی مسلمان کو دیا جائے۔ اللہ تعالی ہمارے حال پر رحمت فرمائے۔ ہم نے پروگرام کا عنوان رکھا ہے دھوکہ فراڈ، یہ انشاءاللہ اس پر آج ہم بات کریں گے۔ دعوت اسلامی کی مرکزی مجلس شورا کے نگران حضرت مولانا حاجی محمد عمران اتاری ہمارے ساتھ ہوتے ہیں۔ سگیری، دھوکہ فراڈ آج کے ہمارے پروگرام کا عنوان ہے، موضوع ہے، اور پھر اس کی اگر آپ آگے شاخیں نکالیں تو اس کی بہت ساری شاخیں بھی نکلتی ہیں۔ آپ کو کیا لگتا ہے کہ یہ دھوکہ مسلمانوں کے اندر کیوں پھیلتا چلا جا رہا ہے؟
الحمدللہ رب العالمین والصلاۃ والسلام علی خاتم النبیین۔ مین وجہ تو مجھے مال کی لالچ اور خوف خدا کی کمی۔ لالچ بھی کئیوں کو ہوتا ہے لیکن ہر آدمی دھوکہ نہیں دیتا، لالچ ہی دھوکے کی طرف لے جائے ضروری، لیکن حقیقت یہ ہے کہ خوف خدا کی کمی جو ہے اور شریعت کی تعلیمات سے ناواقفیت، تو میرا خیال ہے دھوکہ دینے والے کو پتہ ہوتا ہے کہ میں غلط کر رہا ہوں، دھوکہ دینے والا اس کو ثواب سمجھ کے تو کرتا نہیں ہے، غلطی سمجھ کے اس کو پتہ ہوتا ہے کہ میں جو کر رہا ہوں یہ ہے کیا، مگر وہ اپنے رب سے ڈرنے والا ہوتا تو کیا وہ یہ کام کرتا۔ سیدھی بات یہ ہے، اس کو موت کا احساس ہوتا، قبر آخرت کا احساس ہوتا، اسی شخص کو خوف ہوتا جبکہ وہ ہو سکتا ہے اس نے سنا ہو مالک یوم الدین روز جزا کا مالک، تو دھوکہ دینے والا میں نہیں سمجھتا کہ کیونکہ کئی ایسے بعض اوقات غلط ایسے بندہ غلطیاں کرتا یا کام کرتا ہے، بعض اوقات اسے شاید اس کا پتہ نہیں ہوتا کہ یہ میں کر رہا ہوں یہ کس حد تک غلط ہے یا کس حد تک غلط نہیں. جیسے غیبت ہوتی ہے تو سم ٹائم غیبت کی تعریف و غیبت کے معنی اور مطلب پر نظر نہیں ہوتی تو بندہ غیبت کر گزرتا ہے. جب ہم اس کو کہتے ہیں کہ غیبت کا یہ یہ معنی ہے تو اس کو احساس ہو جاتا ہے. لیکن جھوٹ ایک ایسی عادت ہے جب بھی کوئی شخص جھوٹ بولے گا نا اس کو پتہ ہے کہ میں جھوٹ بول رہا ہوں. کئی چیزوں کی تعریفات یا اس کی ڈیفینیشن یا اس کا معنی مطلب نہ پتہ ہونے کی وجہ سے بندہ لا علمی میں وہ کام کرتا ہے جبکہ اس کو پتہ نہیں ہوتا کہ یہ میں وہ جو کر رہا ہوں یہ واقعی وہی غلط کام ہے. لیکن کچھ کام ایسے ہیں جیسے شراب پینے والا اگر شراب پیے گا تو اس کو پتہ ہے کہ میں شراب ہی پی رہا ہوں، تو یہ کوئی غلطی سے نہیں کرتا بندہ. دھوکہ جو ہے نا یہ غلطی سے بندہ نہیں دیتا، دھوکہ باقاعدہ پری پلان ہے کیونکہ مسٹیک بائی مسٹیک ہوتی ہے. لیکن جو اس طرح کی جو چیزیں ہوتی ہیں نا وہ بائی پلان ہوتی ہیں، باقاعدہ اس کے بارے میں بندہ سوچتا ہے اور اس کے بارے میں اچھا یہ باقاعدہ پورا ایک معلوم اس کے بارے میں ایجوکیشن ملتا ہے یا دھوکہ دینا کیسے ہوتا ہے. نہیں آپ کو اس کی دھوکے کی جو اس وقت جو آج 2025 یا اس سمجھے کہ 2, 5, 10, 20 سالوں میں جو اس کے جو نئے نئے ورژن آئے ہیں دھوکے کے، ایک نئی نئی اس کی نئی نئی شکلیں آئی ہیں جو سمجھے آپ کہ کئی لوگ شاید اس میں دھوکا کھا بھی گئے. میں کھانا کھا رہا تھا، کھانا کھاتے کھاتے مجھے واٹس ایپ پر میسج کال آئی مجھے کہ اس طرح ہے اور آپ اپنا جو پین نمبر ہے وہ چینج کر دیں. صرف فرسٹ ٹائم ہوا نا
آپ کو
مجھے کال آئی آپ پین نمبر چینج کر دیں. تو میں کھانا کھا رہا تھا، میں مجھے بھی توجہ نہیں گئی، ایسی کال آتی نہیں ہے. تو میں کہا چلے کھانا کھانے کے بعد دیکھ لیتا ہوں. 2 یا 3 منٹ کا پھر کال آئی کہ آپ نے اپنا پین نمبر چینج کر دیا. اچھا باقاعدہ جہاں سے کال آئی ہے نا، ایک تو ہوتا نا کہ آدمی ایک رینڈملی نمبر ہوتا ہے مگر جس ادارے کی کال آئی تھی نا اس ادارے کا نام لکھا ہوتا ہے، آپ سمجھ رہے ہیں. تو اب جیسی سیکنڈ کال آئی نا آپ نے چینج کر دیا، ابھی نہیں کیا، لائن کاٹ دی. اب مجھے اسٹرائک ہوا کہ یہ دیر از سم تھنگ ان دا باٹم، کچھ تو ہے. پھر مجھے اچانک مجھے وہ یاد آیا کہ اس طرح کے ادارے جو ہے نا آپ کو ایس ایم ایس کرتے ہیں. اصل میں ایسے ادارے جو ہے نا جو اس طرح کے مثال کے طور پر بینکنگ ہوتی ہے یا اور اس طرح کی ایک آفیشیل ادارے ہوتے ہیں، کیونکہ لوگ زیادہ تر بینکنگ سے کھیلتے ہیں، بینکنگ سیکٹر کے نام پر کھیل رہے ہوتے ہیں کیونکہ لوگوں کے پیسے تو وہاں ہوتے ہیں. تو یہ ہوتا ہے. ابھی پچھلے دنوں مجھے ایس ایم ایس آیا، یہ سمجھے کہ اسی انہیں دنوں کی بات کر رمضان کے اندر، اور آپ کا فلاں فلاں جو ہے نا یہ یوں یوں ہو گیا ہے تو کائنڈلی آپ اس کو چینج کریں. اچھا میں باقاعدہ وہ ایک جنرل نمبر سے آیا تھا تو میں سمجھ گیا کہ یہ مطلب میں چینج کرنے کے لیے ذرا بھی حرکت دوں گا تو بیٹھا ہوا ہے میرے تاک کے اندر، اس نے سسٹم بنایا ہوگا اپنا کوئی ایسا جیسا تیسا. پھر مجھے میسیجز یاد آتے ہیں کہ باقاعدہ یہ جو ادارے ہوتے ہیں نا یہ ادارے آپ کو کبھی، ایک تو واٹس اپ نہیں کریں گے، یہ ادارے کبھی آپ کو واٹس اپ نہیں کریں گے، یہ ادارے یا تو آپ کو ایس ایم ایس کریں گے یا آپ کو کال کریں گے. زیادہ تر ان کا جو آپ کے ساتھ جو لنک ہوتا ہے وہ ای میل کے ذریعے ہوتا ہے. ای میل آج بھی دنیا میں بہت زیادہ سیف اینڈ سیکیور جو پلیٹ فارم سمجھا جاتا ہے وہ ای میل سمجھا جاتا ہے. ایمبیسیز کے ذریعے لے لیں، بینکنگ کے ذریعے لے لیں، یا اس طرح کے جو بھی ادارے ہوتے ہیں وہ تھرو ای میل آپ دیکھیں گے، وہ جب بھی آپ ان سے ساتھ کوئی چیز آپ رجسٹر کرتے ہیں تو وہ آپ سے آپ کا ای میل نمبر لے لیتے ہیں کہ آپ کا ای میل نمبر ہمیں دے دیں. اب آپ کے وہ آپشن ہوتا ہے کہ آپ ای میل اور ایس ایم ایس دونوں کر دیں، اور دونوں ہی کرنے چاہیے، میری تو رائے یہی ہوتی ہے. کیونکہ جب آپ آؤٹ آف کنٹری کبھی ٹریول کرتے ہیں تو وہاں آپ کے پاس آپ کا جو لوکل نمبر ہوتا ہے وہ ایکٹیویٹ نہیں ہوتا سم ٹائم، تو اب آپ کو کیسے پتا چلے گا کہ آپ سے ادارے نے رابطہ کیا ہے یا کوئی چیز آپ کے ساتھ غلط ہو رہی ہے. आप देखिए कि जैसे ही आप खुद अपने ही मोबाइल पर अपने ही अकाउंट को गलत पासवर्ड के साथ या गलत आप किसी तरीके से करते हैं कि आप फॉरगेट हो गया, भूल गए आप, तो थोड़ी देर के अंदर आपको बाकायदा अलार्मिंग आ जाती है, आपको SMS आ जाता है, आपको ईमेल आ जाती है कि आपके अकाउंट के साथ ये हो रहा है। तो अब आप समझ जाते हैं ये मैं हूँ, और अगर आप कुछ कर ही नहीं रहे, मोबाइल आपको ऐसे रखा हुआ है और आपका लैपटॉप ऐसे रखा हुआ है, आपकी सारी चीज़ें ऐसे रखी हुई हैं और आप कुछ भी नहीं कर रहे आप, और आप बोले यार ये फिर मेरे अकाउंट में और मेरी चीज़ों में या मेरे फलां काम में छेड़छाड़ कौन कर रहा है। इसका बाकायदा नाम रखा गया है इस ज़माने में, साइबर क्राइम। इसका नाम रखा, साइबर क्राइम के जरिए इतना फ्रॉड हो रहा है, यानी यूँ समझिए कि मतलब के लोगों की क्या बंदा चोरी, अच्छा चोरी करने वाला घरों में घुसता नहीं, ये आपके नेट के अंदर, आपके मोबाइल के अंदर, आपकी जो इस तरह की सर्विसेज है इसके अंदर ज्यादा है। ये भी पूरी एजुकेशन है, पूरी लाइन है, पूरी फील्ड है, और अगर मैं कहूँ कि शायद इसमें बेशुमार लोग इन्वॉल्व हैं तो मैं कहता गलत नहीं है ये। और कितने लोग रोजाना की बुनियादों पर लूटे जाते हैं, और इदारे जो होते हैं बैंकिंग के इदारे होते हैं या इस तरह की और जो फाइनेंस से रिलेटेड, क्योंकि आया तो फाइनेंस के लिए है ना, वो किस चीज़ के लिए आया है, या कोई इस तरह की आपकी कोई ऐसी प्रॉपर्टी या कोई भी मतलब मकसद उसका माल है आपका, और आपकी ऐसी कमजोर, आपकी ऐसी इंफॉर्मेशन है कि आप उसको जैसे ही उस इंफॉर्मेशन की तरफ जाते हैं तो वो ऑलरेडी एक समझे के बैठा हुआ है ना अपने वो कंप्यूटर पर कि भाई ये गौर करके कि ये आएगा, और ये जैसे ही मतलब कि कुछ डालेगा मैंने इसको मतलब के हैक कर लेना है और मैंने इसके अंदर दाखिल हो जाना है। मेरे प्यारे इस्लाम भाइयों, ये मैं उन लोगों के लिए खास तौर पर कह रहा हूँ जिनकी ये लाइन है, जो ये करते हैं, इसमें मेल फीमेल मर्द औरत सब शामिल हैं, और छोटे बड़े सब शामिल हैं, हल्की फुल्की यानी बिल्कुल नीचे एक जैसे कि एक आम बहुत ही ज़्यादा गरीब तबका होता है वो डेफिनेटली इन चीज़ों में इतना इन्वॉल्व नहीं होता कि उसके पास इतना बैकअप ही नहीं है, उसके पास इतना सरमाया ही नहीं है, वो बोला क्या लूट कर ले जाएगा, जेब का रुमाल ही निकलेगा अगर मेरी जेब भी काटेगा तो, और अल्लाह वाला होगा तो जेब काटेगा तो तस्वीर निकल आएगी नीचे से, वो तस्वीर लेगा, वो करता रहे अल्लाह का जिक्र, क्या होता है उसको हिदायत मिल जाए। लेकिन जो थोड़ा बहुत भी जिनके पास है वो बैंकिंग के जरिए अपना पैसे रख, बैंक के जरिए पैसे रखते हैं या किसी और जरिए से पैसे, अभी अब कल चंद दिनों पहले मुझे व्हाट्सएप पोस्ट आई, जब क्या खबर आई क्या आई कि वो बैंक का लॉकर लूट के ले गए, लॉकर, बैंक का लॉकर, मैं कहा 10 करोड़ की मालियत की खबर थी शायद मुझे, अगर मैं गलती नहीं कर रहा तो 10 करोड़ की मालियत खबर थी, बैंक का लॉकर, ये मुझे पोस्ट आई है, सच जो टल्ला बेहतर जानता है। तो आए दिन ये प्रॉब्लम है, इदारे सर पर हाथ तक के बैठे हुए हैं, इन यार इन लुटेरों से कैसे बचें, ये चोर डाकू धोखेबाज फ्रॉडिये इसको अब जो नाम दो कम है। अच्छा नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने यहाँ तक फरमा दिया कि जो धोखा देता है वो हम में से नहीं है, यानी मेरे आका सल्लल्लाहु अलैहि वसल्लम की तालीमात पर गौर करें कि नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के तशरीफ ले जा रहे हैं और आपके सामने अनाज का ढेर पड़ा हुआ है, आप उसके अंदर अपना दस्ते मुबारक दाखिल करते हैं तो अंदर गीला था, तो आपने हाथ निकाल के इशारा फरमाया कि ये गीला, तो अर्सी के रसूलुल्लाह रात को जो औस पड़ती है या शबनम पड़ती है हल्की फुल्की सी, उसकी वजह से इसमें गीलापन आ गया है। तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने कुछ इरशाद फरमाया कि फिर गीले को ऊपर क्यों ना रखा, यानी कि लोगों को दिखा। अच्छा ये जो धोखे से रिलेटेड इस तरह की जो हदीस है ना, इसी में ये नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम का इरशाद हमें मिलता है, साथ साथ चल रहा होता है कि जो मोमिन वो जो अपने लिए पसंद करता अपने भाई के लिए वही पसंद करता है। अब आप गौर करें कि क्या आप में से और हम में से कोई ये पसंद करेगा कि हमें धोखा दिया जाए। तो ये धोखे की मैं एक किस्म बयान कर रहा हूँ जो आजकल जो चल रही है और बाकायदा इसके ऊपर मतलब कि काम हो रहा है, दुनिया परेशान है, मैं आपको सही बता रहा हूँ, दुनिया परेशान है कि यार ये अच्छा एक आध रास्ता बंद करते हैं, कोई प्रोफेशनल ढूंढते हैं यार भाई बचाओ यार इन चोरों से यार, तो अब सारे पुलिस इन चोरों को कहाँ से पकड़ेगी, पुलिस तो तब पकड़ेगी जब इनका एड्रेस पता चलेगा और उनको बताओगे तो पुलिस जाकर सबूतों के साथ उसको पकड़ेगी, लेकिन ये को रोड पे तो घूमने वाला है नहीं, बिल्डिंग तो चढ़ता नहीं है, घर तो फलंगता नहीं है, आपकी तिजोरी तो खुलता नहीं है, ये तो अपने घर में दुनिया के किसी कोने में बैठा हुआ आदमी یہ اس طرح کی چال بازیاں کرتا رہتا ہے اور اس کو یہ باقاعدہ یہ سیکھ کر بیٹھا ہوا ہے کہ یہ کیسے ہوتا ہے کام. اور اگر یہاں تھوڑے سے مطلب کہ ہم چکے اور پھر گئے اللہ پاک خیر فرمائے تو یہ لوٹ کے لے جاتے ہیں. اب تھوڑا دیکھیں جس کے پاس 2-5-10 لاکھ روپیہ ہی ہے اس کی جمع پونجی یہی ہے, اسے کروڑ روپے کیا لوٹے گا, اس کے پاس کروڑوں ہے ہی کوئی نہیں. مگر یہ 10-5 لاکھ روپے اس کے کروڑ ہیں بھیا, یہی اس کی جمع پونجی ہے, اسی میں اس نے مطلب کہ وہ سارا گزارا کرنا ہوتا ہے. اب وہ چاہے تو وہ اس کو بھی دیکھے. تو یہ اس طرح کے لوگ ہوتے ہیں. تو اس سے بچنے کی صورت صرف یہی ہوتی ہے کہ آپ اپنے موبائل پر آنے والے کسی بھی اس طرح کی کال, کسی بھی اسی طرح کی واٹس اپ یا میسیجز کو آپ وہ لفٹ ہی نہ کرائیں. باقاعدہ بینک ایس ایم ایس کرتی ہے کہ فلاں بینک آپ سے کبھی بھی آپ کے بارے میں یہ انفارمیشن نہیں لے گی.
جی
نتنگ, یہ باقاعدہ تحریر کے اندر بینک دیتی ہے آپ کو. اب جب بینک خود کہہ رہی ہے کہ ہم آپ سے اس طرح کی کوئی انفارمیشن مانگیں گے ہی نہیں, وہ تو جب آپ ان کو کال کرتے ہیں اپنی کوئی چیز چینج کرنی ہوتی ہے, ایون کہ آپ اپنا دیکھیں, آپ اپنا موبائل پر آپ جب کال کرتے ہیں جو موبائل کے جو کیا کہتے ہیں سروسز ہیں, آپ ان پر کال کرتے ہیں کہ کوئی آپ کو وہاں سے انفارمیشن لینی ہوتی ہے یا کوئی چیز چینج کرنی ہوتی ہے یا آپ کو بھی کوئی پاسورڈ یا کوئی پاسورڈ چینج کرنا ہوتا ہے, تو باقاعدہ آپ جب کال کرتے ہیں تو پہلے آپ سے آپ کو انفارمیشن لیتے ہیں. اچھا آپ نے اپنے موبائل سے کال ہی وہیں کی ہے جہاں آپ کو کال کرنی تھی, یہ کال آپ کو آئی نہیں ہے, آپ نے وہیں کال کی جو کرنی تھی, وہ آپ سے آپ کو انفارمیشن لیتے ہیں, آپ کی امی کا نام لیتے ہیں, آپ کی ڈیٹ آف برتھ لیتے ہیں, آپ کا آئی ڈی کارڈ لیتے ہیں اور آپ کی اس طرح کی انفارمیشن لیتے ہیں. پھر کہتے ہیں جی آپ بتائیے کیا کام ہے, وہ ویریفیکیشن لیتے ہیں.
جی
ٹھیک ہے, لیکن یہ کبھی آپ سے آپ کی ویریفیکیشن کے لیے کوئی میسج نہیں کریں گے کہ آپ اپنی ہم کو ویریفیکیشن دیں, کیونکہ یہ خود اپنے آپ کو اس معاملے میں پابند کر چکے کہ ہم یہ نہیں کریں گے.
خود بھی فون نہیں کریں گے, خود فون کر کے بھی آپ سے
نہیں کرتے. یہ ان کا پروٹوکول ہے, ان کا پرنسپل ہے, اور یہ مطلب یہ ہماری حفاظت کے لیے انہوں نے سب کچھ کیا ہوا ہے, کیونکہ ان کے پاس چیزیں تو ہماری رکھی ہوئی ہیں نا. تو یہ اگر جینے کی خواہش ہے تو کچھ پہچان پیدا کر. اس طرح کی جو ڈیجیٹل کرائم ہے, سائبر کرائم ہے, اور اس طرح کی جو چیزیں ہو رہی ہیں جس میں یہ بالکل میٹھے میٹھے بن کر آتے ہیں اور آپ کو مطلب لوٹ کر لے جاتے ہیں, یا پھر آپ کو اس طرح کی چیزیں دے دیتے ہیں کہ آپ کی فلاں جگہ آپ کی فلاں چیز میں فلاں آپ کا وہ نکل گیا ہے اور آپ کو اتنا انعام آپ کے حصے میں آیا ہے, لہذا آپ اپنا کائنڈلی وہ نمبر بھیجیں تو ہم آپ کے اکاؤنٹ میں اتنے پیسے جمع کروا دیں گے, یا یہ دیں گے تو ہم آپ کو دے دیں گے. یہ انفارمیشن لیتے ہیں آپ کو مطلب کہتے ہیں وہ جھینگا ڈالتے ہیں تاکہ مچھلی آ کے جھینگا لے اور کانٹے میں پھنس جائے. اچھا بےچارے ایسے کئی پھنس گئے اور اس طرح کے میسیجز اور اس طرح, بھائی اب کیا آپ گھر بیٹھے بیٹھے آپ کو 10-20 لاکھ روپے کا انعام دینے کے لیے آ جائے گا, یار کیا ہو گیا آپ لوگوں کو یار. تو یار مطلب کیوں آپ لوگ اس طرح انوالو ہو جاتے ہیں. تو یہ پروگرام ہم نے کیا بھی اس لیے ہے کہ تاکہ آپ کو ہونے والی جو اس وقت جو موبائل ایس ایم ایس یا واٹس اپ یا کالنگ یا اس طرح کے جو بھی ٹولس ہیں, اس کے ذریعے جتنی آپ کے ساتھ اور ہمارے ساتھ جو بھی فراڈ ہو سکتا ہے, اس طرح کی ہم نے چند چیزیں ابھی بیان کی ہیں, آگے جیسے جیسے وقت آتا ہے گا وقت ہوگا تو دیں گے. اس میں اگر آپ کے ذہن جو آپ دیکھ اور سن رہے ہیں, اگر آپ کو پتا ہے کہ یار یہ بھی 10 چیزیں اور مارکیٹ میں لگتا ہے عمران تک انفارمیشن نہیں پہنچی, اور ڈیفینیٹلی نہیں پہنچی ہوگی, دنیا میں اگر 1000 قسم کا فراڈ ہو رہا ہے تو سب کے سب کو ہم کو نہیں پتا ہوگا, 2-5-10 ہی پتا ہوں گے, مگر فراڈ کی اتنی قسمیں مارکیٹ میں انٹروڈیوس ہو چکی ہیں. کیا مطلب کیا کوئی فیکٹری پروڈکٹ نکالتی ہوگی جو فراڈ نکلتا ہے بھیا آئے دن, مطلب کہ نہیں کوئی فراڈ کی قسمیں. ہم کوئی پروٹیکشن لاتے ہیں اس کا توڑ کوئی دھوکہ نکل آتا ہے, کوئی پروٹیکشن لاتے ہیں اس کا کوئی دھوکہ نکل آتا ہے اور بندہ پھنس جاتا ہے. تو ایک کا دو واقعات دنیا میں ہوتے ہیں پھر اس کی پتہ چلتا ہے تو پھر اس کی روک تھام کے لیے اقدامات کیے جاتے ہیں. تو یہ ہے, تو اللہ پاک ہم سب کو اس دھوکہ کھانے سے بھی اللہ بچائے اور اللہ پاک دھوکہ دینے سے بچائے.
آمین.
اس میں ایک حدیث, اگر آپ سوال ہے تو ٹھیک ہے ورنہ میں ایک حدیث بیان,
ہمارے پاس کالز بھی ہیں اور آپ حدیث بھی بیان کریں پھر ہم آگے چلتے ہیں.
ایک حدیث پڑھ رہا تھا کہ مومن ایک سوراخ سے 2 بار نہیں ڈسا جاتا. اس حدیث کے جو میں نے اس کی جو ایکسپلینیشن پڑھی نا بہت ہی زبردست تھی. یعنی کہ کیسے دھوکا کھا رہے ہیں آپ, ایک شخص آپ کو دھوکا دے گا یا دوبارہ آپ تو بھروسہ کیسے کر سکتے ہیں. یہ ایک مومن ایک سوراخ سے 2 بار نہیں ڈسا جاتا, اس میں آپ ایک پر ایک آپ کو دھوکا دے گا, آپ دوبارہ اس پر دھوکا کھا رہے ہیں, آپ دوبارہ اس پر ٹرسٹ کر رہے ہیں. मतलब ये मोमिन जो है ना, मोमिन सादा होता है मगर मोमिन बेवकूफ नहीं होता।
सुभान अल्लाह,
ये याद रखिए। ओ यार अपने सादा लोग, बस सादा आदमी बनो ना, बेवकूफ क्यों बनते हो? आपको बेवकूफ बनने की इजाजत दी किसने? एक और मैं आपको किस्सा बयान कर देता हूं। आपसे एक शख्स, आपका नाम ले लूं तो आपको हर्ज तो नहीं है?
बिल्कुल कोई हर्ज नहीं।
ओके ठीक है, अब क्या ले लेगा कोई, कितना ले लेगा? ठीक है, आपसे एक शख्स सलमान भाई 1 करोड़ रुपया लेता है और आपको कहता है कि मैं महीने के आपको 4 लाख रुपए दूंगा, आप खुश हो जाएंगे? आप क्यों नहीं सोचते कि 4 लाख रुपए, 1 करोड़ रुपए 4 लाख रुपए कैसे देगा? 4 लाख मुझे देगा तो खुद क्या कमाएगा?
तो उसकी उसकी मर्जी, जहां से मर्जी दे, हमें तो जो मिल ही जाएगा।
अब इसी जवाब पर आता,
4 करोड़ मिल रहे,
4 लाख मिल रहे। अब आपने बहुत अच्छी बात की कि जहां से मर्जी ये दे, तो आपको यही मतलब था, आपने उसको 1 करोड़ रुपए दे दिए। अब उसको जहां से मर्जी वो दे, तो आप भी के 1 करोड़ में से ये आपको 4 लाख रुपए 1 महीने देगा। अच्छा, आपके फोन किए बगैर पहली दूसरी तारीख को वो तो बोले आप अकाउंट नंबर दो, आपको फोन करने की और आपको मुझे याद दिलाने की और आने की जरूरत नहीं है, अब अकाउंट नंबर दे दो। सलमान भाई आपके अकाउंट में 4 लाख रुपया पहली 5 तारीख के अंदर अंदर जमा हो जाएगा। जबान है जबान, आप टेंशन लेने का है ही कोई नहीं। 4 लाख रुपए आप खुश हो गए। फिर दूसरा महीना आया, 4 लाख रुपए आप खुश हो गए। फिर तीसरा महीना आया, 4 लाख रुपए खुश हो गए। अच्छा, आपके 1-1.5 महीने के अंदर पोजीशन भी अच्छी होने लगी यार, 4 लाख रुपए आ गए। हम जैसे आदमी के 4 लाख रुपए आ जाए तो भी क्या चाहिए? तो आपने कहा यार एक बता, अच्छा आदमी मिला है, भला आदमी यार, हर महीने पैसे भिजवा, चलो नफा भी ऐसा दे रहा है, यकीन मानो क्या कोई नफा देगा। और आपने अपने दोस्त को भी तैयार किया, अपने भाई को भी तैयार किया, अपनी बहनों को भी तैयार कर लिया, अच्छा आस पड़ोस वालों को भी तैयार कर लिया। तो यूं उसके पास आपने तकरीबन 5 करोड़ रुपए और भिजवा दिए। क्या आप उनको भी यार, नहीं यार सलमान भाई, देखो आपके साथ सलमान भाई है, अब हर एक के साथ नहीं करेंगे यार, अब हमारी भी आजमाइश होती है। फिर यार सलमान भाई किसी पर इतना भी भरोसा नहीं करो, कोई आगे पीछे हो जाए तो यार बाबू यार कैसा अच्छा आदमी है यार, चले आप कह रहे हैं तो। देखिए सलमान भाई, देखिए अब इसके बाद कोई 1 रुपया मत लूँ, एक अब नहीं, मतलब मैं ज्यादा ये नहीं कर सकता ना, चंद लोग होते हैं यार, सबको जवाब देना होता है, मरना भी तो है नहीं है यार, अपने पर किसी का बोझ बोझ नहीं होना चाहिए। अच्छा ठीक है सलमान भाई, नमाज का टाइम हो गया, मैंने नमाज पढ़नी है, ठीक है, फिर सूरह यासीन भी पढ़नी होती है, तो भाई हाँ बोलो यार, इसको तो 10 करोड़ रुपये और लागे मैं दे दूंगा। अच्छा अब वो जिनके आपने इनको पैसे जमा कराए ना, आपको भी 1 और महीने के 4 लाख रुपये आ गए। कितने महीने के आ गए? 4 महीने के, 4-4 करके कितने हो गए?
16 लाख रुपये,
16 लाख रुपये हो गए। ठीक है, अब उनको भी उसने 1-2 महीने के भेजे, आपके साथ वो चलाता रहा, और उनके 2 महीने हो जाएं और आपके 4-5 महीने हो जाएं, तो ये हो गया, अब आपके बच गए उसके पास 80 लाख रुपए। क्यों? क्यों आप ही के पैसे से आपको 4-4 लाख रुपए भेज रहा था, और आपने अपने 4-4 लाख रुपए लेकर उसको और 4 करोड़ रुपए दिलवा दिए, इसके पास हो गए 5-6 करोड़ रुपए। उनको भी उसने 4-4 लाख रुपए 2 महीने तक भेजे, हो सकता उन्होंने भी आपको पूछे बगैर ही 1-2 करोड़ रुपए और भिजवा दिए होंगे। उसने 8-10 करोड़ रुपया देखे, बोला यार बहुत है यार, टिकट विकेट कराई, या तो निकल गया या रोता हुआ आएगा आपके पास। देखो मैंने मना किया था ना सलमान भाई, हुआ ना, वो पैसे लेकर भाग गया, देखो लॉस हो गया। अब बताओ क्या करूं मैं, है ही नहीं यार, मेरे पास भी नहीं है, मेरा अपना भी ले गया यार, मेरे 3 करोड़ तो मैंने लगाए हुए थे, मैं अकेला थोड़ी कुछ करता था। आपके 1 करोड़ उसके 1 करोड़ ये 10-20 करोड़ रुपया लेकर ये आदमी बैठा हुआ, मतलब कि वो थोड़ा रोएगा, वो 2-4 लाख रुपए का आंसू बहाएगा और ये करेगा। अब मेरा चाहो आप रोते हुए गए किसी के पास, यार अब क्या करें, वो पहला आपको सवाल, मार्केट का आदमी होगा तो पहला सवाल है भाई 4 लाख रुपए देता कौन है? आप बोले यार मुझे क्या था, मुझे दे दो जहां से भी दे, तो बोले ठीक है उसने आप ही के पैसे से आपको दिए, आप ही का ख्वाब था, आप ही की ख्वाहिश थी कि मुझे जहां से भी दे। भाई तुम कहाँ पैसे लगाओगे, 4 लाख रुपए कैसे दे रहे हो? 1-1.25 लाख से ज्यादा आमदनी होती नहीं है इन्वेस्टर की, कि जाहिर बात है वो आप मुझे दोगे 1 करोड़ रुपया, तो मैं अगर 1 करोड़ का बिजनेस करूंगा तो जाहिर डायरेक्ट मैं उसमें से अपना प्रॉफिट तो रखूंगा, नहीं रखूंगा, ठीक है? आपका आप इन्वेस्टर हो तो मैं मतलब कि मैं वर्किंग पार्टनर हूँ एक तरह से, तो मेरा भी अपना नफा होगा कि नहीं होगा? मेरे से और लोग भी तो काम कर रहे हैं, इनका भी कुछ होगा कि नहीं होगा? तो आप ही को सारा दे दूंगा तो फिर मैं क्या खाऊंगा, घोड़ा घास से दोस्ती कर लेगा तो खाएगा क्या भैया? तो इतनी मतलब 1 करोड़ रुपया 2 करोड़ रुपया 10-20 लाख बेहतर 10-20 लाख तो देने ही नहीं चाहिए। ये पता नहीं क्यों लोग इतने कम रकम दे देते हैं बेचारे, 10-20 लाख रुपए तो पैरिस मार्केट में इसकी औकात ही कोई नहीं, अब तो नजर ही नहीं आते। ये जो मैंने अभी सलमान भाई के साथ एक डेमो कर आपको दिया, अब यकीन माने एक तादाद है जो इस तरह लोगों को धोखा दे रही है। आप कम से कम 2 तजर्बेकार लोगों से मशवरा करें, आप मशवरा नहीं करते यार किसी को पता चल जाएगा मेरा इन्वेस्ट अच्छा खासा, वो भाई अच्छा खासा नफा नहीं जाएगा, अच्छा खासा कैपिटल चला जाएगा आपका। पूछ लो, मालूमात ले लो, और उससे भी पूछ लो आप कारोबार क्या करेंगे, कहाँ लगाएंगे, आपकी दुकान कहाँ है, आपका बिजनेस कहाँ है, और अगर खुदा ना खासा मेरे पैसे बात कर लें क्या आ रहा है। अब वो बुरा लग जाएगा, आज बुरा लगता है ना तो लग जाए, कल बुरा लग, कल आपके पास उसको बुरा लगने की गुंजाइश नहीं होगी, फिर अभी बुरा लगा कर बैठे रहना, फिर उससे कोई लिखला लिखवा लें और 2 आदमी से पूछ लें यार इस तरह का बिजनेस है, इन्वेस्टमेंट में कोई प्रॉब्लम तो नहीं है, क्या पता उनको बिजनेस का हाथ पैर ही ना हो। ये बहुत सारे लोग हैं ना सर्विसेज की दुनिया में जीते हैं, मैं नाम नहीं लेना चाहता, एहतियातन नाम नहीं लेना चाहता, जिन्होंने अपनी जिंदगी इदारों में नौकरी की और सर्विसेज की नौकरी की है, वो जब रिटायरमेंट होती है ना उनकी, तो उनके पास कुछ पैसे होते हैं 50-60 लाख रुपए 1 करोड़ 2 करोड़ रुपया होता है। ये जो पैसे होते हैं इनके पास, तो ये पैसे लेकर ही आ जाते हैं मार्केट में, और मैंने देखा है ऐसे लोग, वैसे इनकी उम्र 50-60 साल की हो गई होती है जिस उम्र में रिटायर हो रहे होते हैं, और इन्होंने कुछ ना कुछ कैपिटल जमा किया होता है, और 5-10 सालों के अंदर ये बिल्कुल खाली हो जाते हैं, इनको लोग लूट के ले जाते हैं, या फिर ऐसे लोग धोखा नहीं खाते मगर अपनी कम इल्मी की वजह से नुकसान उठाते हैं कि ये वहां इन्वेस्टमेंट करते हैं या करने की नहीं होती। दुकान खरीद लेंगे, बुकिंग में पैसे डाल देंगे, फ्लैट में पैसे डाल देंगे, कोई प्लॉट में पैसे डाल देंगे, मगर मार्केट सर्वे मार्केट रिसर्च जिसको आप कहते हैं उस तरफ इनकी तवज्जो ही नहीं होती। आंख बंद करके, आंख नहीं बंद की जाती प्यारे इस्लाम भाई, और जब आंख बंद होगी तब वैसे ही आपको किसी चीज की जरूरत नहीं होगी, अमल की जरूरत ही होगी। अभी आप जिंदा है, आंख खुली रखो यार, ये आंख क्यों बंद करते हैं आप किसी को। इवन कि अगर आपसे आपका बेटा भी मांग रहा है ना, ये सुन ले मैं बेटे और वालिद साहब जो भी बेटा भी कह रहा है वो पैसे लगाने मुझे इन्वेस्ट दो, तो बेटे से पूछो बेटा कहाँ इन्वेस्टमेंट करोगे। नहीं, बाद वक्त नहीं समझ में आता, अच्छा बेटे को भी नाराज होने की जरूरत नहीं है भाई, ठीक है नहीं समझ में आ रहा तो नहीं आ रहा। ये हर एक मालूमात ले, कहाँ है किधर, अच्छा मालूमात ले ली और आपको लग गया कि भाई ये है, ये कारोबार है, ये दुकान है, ये ठिया है, ये इसका बैकग्राउंड है, ये इसके कुछ जान पहचान वालों को मैं जानता हूँ, और ये सब हो गया। अब सब कुछ हो जाने के बाद लिख लें और अपने पास एक सबूत रख लें, और लिखने के बाद हाथ जोड़ कर कह रहा हूँ, मेरी बात सुनिएगा, हाथ जोड़ कह रहा हूँ किसी मुफ्ती इस्लाम के पास जाकर ये पूछ लें कि जो कुछ मैं इसके साथ कर रहा हूँ शरईन जायज है या नहीं है। पता चले आमदनी तो आ गई, धोखा भी नहीं होगा, लेकिन जो आया वही नाजायज और हराम आया है, वो किस काम का यार आपके मेरे। ये मैंने समझे कि 10-15 मिनट आपसे गुफ्तगू की है, ये डेमो आपको दिया है, अगर अल्लाह पाक की रहमत शामिल हाल रही और आपने हमारी ये दी हुई चंद चीजों को सीरियस लिया, और इसमें आप बहुत सारा प्लस कर सकते हैं, मैं इतने छोटे से प्रोग्राम के अंदर आपको 20-30 मिसालें नहीं दे सकता, ऐसी एक आध मिसाल ही दे सकता हूँ, और ऐसी 20-30 मिसालें लेने बैठूंगा तो रोज का एक प्रोग्राम हमारा हो जाएगा इस मौजू के ऊपर, क्योंकि धोखे की मार्केट में सूरतें बहुत चेंज है, बहुत चेंज है सूरतें, यानी ये तो पैसे में धोखा है ना, रिश्तों में लोग धोखा देते हैं यार, मतलब बंदा शादी करके धोखा दे देता है, और मतलब कि कैसे कैसे दुनिया में धोखे हैं आप, मतलब गलत नौकरियों के नाम पर धोखे दे रहे हैं, पासपोर्ट गलत बना के दे रहे हैं, वीजे गलत लगा के दे रहे हैं, आपको पता नहीं क्या क्या दिखाकर आपको मुल्क से बाहर भेज देते हैं, फला जगह भेज देते हैं, होता वहां कुछ भी नहीं है और वो पैसे लेकर बैठ जाते हैं। इतनी मतलब के धोखों की किस्में हैं, इतने फ्रॉड की किस्में हैं, इतनी मतलब के मतलब आंखों में धूल झोंकने की किस्में हैं कि मैं आपको बयान नहीं कर सकता। इसमें बाद में मजहबी वजाकता में मिलते हैं, ये मजहबी होते ही नहीं है मगर इनको पता है कि लोग मेरे मजहबी होलिये से धोखा खाएंगे, ये भी धोखा दे रहे होते हैं। इनको असल में ये मजहबी होते ही नहीं है, क्योंकि जो वाकई मजहबी होगा और इस्लाम और दीन पर चलने वाला होगा वो धोखेबाज नहीं होगा, वो अल्लाह से डरने वाला होता है। ये मतलब हर काला कोट पहनने वाला वकील थोड़ी हो जाता है यार, या हर सफेद कोट पहनने वाला को डॉक्टर थोड़ी हो जाता है, और आप समझते हैं कि ये डॉक्टर हो गया, ये जरूरी नहीं है, ये तो डॉक्टर का हुलिया इख्तियार किया हुआ है ताकि लोग धोखा खाए।
अल्लाह की पनाह,
ये सिर्फ समझाने के लिए कह रहा हूँ, और मेरी ये मिसाल आपको समझ में आ जाएगी जो मैंने बयान किया है।
अल्लाह करे सब समझ में आए, और बहुत अच्छी उसको फरमाई आपने। मैं बिल्कुल एक टॉपिक और भी मैं भी सोच के आया था, इसे आज पर आपसे गुफ्तगू करनी है,
ہے، سب لوگ 40-40 لاکھ روپے لگا کے موت خرید رہے ہیں، 40-40 لاکھ روپے لگا کے کیا کر رہے ہیں، موت خرید رہے ہیں۔ یہ میں آپ کو ایک محتاط رقم بتا رہا ہوں، اپنی اولاد کو جو ہے وہ بھیج رہے ہیں، بچہ انڈر ایج ہے، اس کا آئی ڈی کارڈ جو ہے وہ چینج کروائیں گے، مطلب اس کو ایج اس کی 18 سال اس کو لے کے جائیں گے، یہ مطلب ایک غلط کام ہے۔ پھر اس کے بعد پھر اس کو باہر بھیجنے کے نام
ڈنکی
پر
نا؟
جی ڈنکی، ڈنکی کے طور پر۔
اب وہ الگ پروگرام ہے ہمارا، اس پر ہم الگ پروگرام کریں گے ڈنکی پر انشاءاللہ تعالی۔ کال لے لیتے ہیں،
کال لے۔
میں محمد رفاقت خان عرض کر رہا ہوں لاہور سے۔ الحمدللہ مدین چینل کا سلسلہ جس کا ٹاپک دھوکا ہے، تو اس سلسلے میں میں بھی کچھ عرض کرنا چاہوں گا۔ میں نے نیا بزنس سٹارٹ کیا تھا، تو مجھے کسی آؤٹ آف سٹی سے کال آئی مال وغیرہ کے حوالے سے، اور بہت اچھے انداز میں اس کی گفتگو وغیرہ اس نے کی۔ تو ویسے بھی جو سید زیادہ اپنے آپ کو بتائے تو ہماری آنکھیں بند ہو جاتی اس کے اوپر۔ تو خیر مال وغیرہ کی ساری بات ہوگی، پرائز وغیرہ ساری طے ہو گئی، اور اس کو میں نے کہا کہ جب آپ کا مال بلٹی کروائیں گے تو آپ ہمیں پیمنٹ لگوا دیجیے گا۔ اس نے بہت زیادہ ایمرجنسی میں مال طلب کیا، تو مال جب میں نے بھجوا دیا اس نے مجھے ایک رسید سینڈ کی کہ یہ آپ کی رقم ہم نے سینڈ کر۔ اب میں نے زیادہ توجہ نہیں کی، میں گھر آ گیا، گھر آ کے میں نے اپنا اکاؤنٹ وغیرہ چیک کیا تو پیسے اس نے نہیں بھیجے ہوئے تھے، نہیں آئے ہوئے تھے پیسے۔ پھر میں نے جب رسید چیک کی تو رسید 2 نمبر تھی۔ اس طرح کر کے اس نے دھوکہ دینے کی کوشش کی، پر الحمدللہ وہ کال وغیرہ کر کے مار رکوا دیا گیا، مگر کافی نقصان ہوا۔ مگر یہ ہے کہ اس نے اس طرح دھوکہ دینے کی ایک بھرپور کوشش کی۔
یہ بھی ایک قسم ہے جو آپ کہہ رہے ہیں، اور جو بعض اوقات بہت بھروسہ کرتے ہیں ادھار مال بیچنے میں۔ میں نہیں کہتا ادھار مال نہیں بیچنا چاہیے یا ادھار مال بیچنے، مارکیٹ ہے، بعض اوقات ادھار کے بغیر چارہ بھی نہیں ہے کہ مال نکلے گا، مال آئے گا، پھر پیمنٹ 3-3-4-4-6-6 مہینے تک ورکنگ میں رہتی ہے، مگر اس میں لوگ دھوکا کھا جاتے ہیں۔ میں جو پریویس جو میرا ایک بزنس رہا ہے تو اس میں بھی کچھ فورینر سے بھی بزنس ہوتے تھے، تو ہماری مارکیٹ کے اندر باقاعدہ پھر اچھا وہ کیش بزنس تھا، تو مارکیٹ میں لوگوں نے ادھار دینا شروع کیا، کیونکہ وہ ایک پر ایک پر فوکیا، یار یہ بھی نکل جائے وہ بھی نکل جائے۔ یقین مانے میں بعض اوقات اپنے دکاندار جو میرے مارکیٹ کے ہوتے تھے، ہول سیل کا کاروبار تھا، میں ان کو سمجھاتا تھا، میں نے کہا یار مہربانی کرو ان کو ادھار کی عادت مت ڈالو، یہ ادھار لیتے جائیں گے تو پیسے وصول کرنے جاؤ گے کب؟ آپ یقین مانے یہی ہوا، میں تو نہیں کرتا تھا اس طرح تقریباً کام، تو نہیں ایسا ہی ہوا، اور کتروں کے پیسے پر اب کیا کریں۔ مطلب بھائی سمجھاتے تھے ہم، بھائی نہیں کرو، کہاں پیسے وصول کرنے کے لیے جاؤ گے، لیکن کرنا پڑتا ہے۔ اور شہروں میں اور ملکوں میں باقاعدہ لوگ ایکسپورٹ بھی کر ہی رہے ہوتے ہیں، لیکن اس پہ باقاعدہ مضبوط ادارے آپ کے ساتھ بانڈنگ کر رہا ہوا دیتے ہیں کہ امپورٹر اور ایکسپورٹر کے درمیان کچھ چیزیں ایسی انڈرسٹینڈنگ کے ساتھ ہوتی ہیں اور اتنی کنفرم ہوتی ہیں کہ پیسے نہیں جاتے، کیونکہ اس نے بھی کچھ چیزیں کی ہوتی ہیں، آپ نے بھی کچھ چیزیں کی ہوتی ہیں۔ اب یہ پورا ایک الگ فیلڈ ہے کہ کس طرح ایکسپورٹ ہوتا ہے، کس طرح امپورٹ ہوتا ہے، بیچ میں کون کون سی چیزیں ایسے گارنٹی کے طور پر چل رہی ہوتی ہیں، لیکن وہ میرا ٹاپک نہیں ہے۔ مگر آپ دیکھا کریں، جیسے ابھی مثال آئی دیکھا کریں، یہ تو اللہ پاک شکر ہے کہ آپ بڑے نقصان سے بچ گئے، اور اللہ پاک محفوظ رکھے،
آمین،
اور اللہ ان دھوکہ دینے والوں کو ہدایت عطا فرمائے،
آمین،
اور ہماری ان سے حفاظت فرمائے،
آمین۔
جی
کون؟
میں نصیر احمد پنجاب سے۔ دھوکہ دہی کی بات آپ سچ کہہ رہے ہیں، میں گرا ہوں بائک سے اور مجھے چوٹ آئی ہے، تو میں اٹھ بیٹھ نہیں سکتا، تو فلاں پیر آ گیا 10,000 لے گیا، تعویذ دے گیا 20 دن بعد 40 دن بعد اٹھ جاؤ گے، تو پھر دوسرا پیر آ گیا 20,000 وہ لے گیا، 10,000 اور لے گیا، 5,000 اور لے گیا، ایسے مجھے 50 پیر ملے ہیں جو مجھ سے پیسے 2-3 لاکھ روپے لگا کے چنا گئے ہیں۔ اللہ پاک ہماری اس بول بالی عوام کو بچائے، ایسے پیروں سے بچے، میں تمام بھائیوں کو کہتا ہوں دھوکے سے بچے۔ اللہ پاک عمران اتاری صاحب آپ کے چینل کو پھلتا پھولتا رکھے، اور میں آپ کا بہت بڑا فین ہوں۔
اللہ آپ کو خوش رکھے، اللہ آپ کو صحت تندرستی دے۔ آپ کے پاس پیر نہیں آیا تھا، آپ کے پاس منڈے آیا تھا۔ یہ منڈے ہوتا ہے، یہ پیر نہیں ہوتا، اس کو پتا ہے کہ لوگ پیروں پر اعتماد کرتے ہیں تو یہ پیر بن کر آتے ہیں، یعنی جس پر بھی لوگ اعتماد، لوگ ڈاکٹر پر اعتماد کرتے ہیں نا تو یہ جعلی ڈاکٹر بن کر آتے ہیں، لوگ وکیلوں پہ اعتماد کرتے ہیں یہ جعلی وکیل بن کر آتے ہیں، لوگ جن پہ اعتماد کرتے ہیں نا لوگ اس کا جعلی حلیہ اختیار کرتے ہیں۔ تو معاشرے میں پیروں پر لوگ اعتماد کرتے ہیں کہ پیر اچھے ہوتے ہیں، پیر وہ ہوتا ہے جس میں 4 شرطیں ہوں، اعلیٰ حضرت فرماتے ہیں صحیح العقیدہ سنی مسلمان ہو، عالم ہو، اعلانیہ گناہ سے بچتا ہو، اور اس کا سلسلہ نبی پاک صلی اللہ علیہ وسلم سے منقطع نہ ہوتا ہو، اس کا جو سلسلہ جو طریقت کا جو ہے وہ منقطع، یہ 4 شرائط ہوتی ہے تب وہ پیر ہوتا ہے۔ اب ہر داڑھی والا گلے میں تسبیح ڈال کر آ جائے بولا پیر، میں آپ کو ایک کامل پیر دکھاؤں، ایک اچھا اور کامل پیر دکھائیں یار. اچھے اور کامل پیر کی یہ اچھا اور کامل پیر ایسا ہوتا ہے جو آنے والے کو دیتا ہے, لیتا بیتا تو ہے نہیں. ٹھیک ہے, یہ بھی پیر ہے کہ آنے جو آتا ہے وہ لے کر جاتا ہے, یہ کیا کسی سے لیں گے. تو ماشاء اللہ آپ, امید ہے آپ انہی کے مرید ہوں گے جو آپ نے مجھے کال کیے, نہیں ہے تو ان کے مرید ہو جائیے گا. یہ ایسا پیر ہوتا ہے کہ کئی دھوکے بازوں سے بچا لیتا ہے. تو یہ پیر نہیں ہوتے, وہ عالم دین نہیں ہوتے. یہ مطلب کہ دھوکہ دینے کے لیے ایسا حلیہ اختیار کرتے ہیں. یہاں وہاں بیٹھے ہوئے ہوتے ہیں اور یہ مطلب یہ بس چلا رہے ہوتے ہیں. حقوق کی صدائیں بھی لگائیں گے تو لگے دم تے مٹے غم, دنیا کماوے کھاوے ہم ڈو ڈو ڈو. یہ سارے مطلب کہ یہ ایسے ملتے ہیں, بس آدمی بولے یہی ہے یہ سارا لے کے چلا جائے گا. آپ موڑ دیکھتے رہو گے, بابا دل دیکھتا ہے, ہمارا حساب کتاب ہو جائے گا. بابا یہ پورا ایک واقعہ, بابا دل دیکھتا ہے, کبھی کسی سناؤں گا میں آپ کو. بابا دل دیکھتا تھا. اللہ پاک ان دو مطلب ڈھونگیوں سے بھی اللہ آپ کی میری حفاظت فرمائے, اور اچھے و کامل پیر پیر کامل کی اللہ پاک ہمیں صحبت و برکت سے مالا مال فرمائے.
جی کون, آج کل کے دور میں نت نئے طریقوں سے نا فراڈ کیا جاتا ہے, بالخصوص جو لوگ پیشہ ور بھکاری بن کے نا بھیک مانگتے ہیں اور کسی کو کچھ بتاتے ہیں کہ ہمارے ساتھ یہ پرابلم ہو گیا ہے, میرے بیوی بچے بیمار ہیں, علاج کے لیے پیسہ نہیں ہے. تو ایسے لوگوں کے بارے میں آپ کیا فرمائیں گے, ان سے کیسے بچا جائے, اور جو حقیقی مستحق ہیں ان کی کیسے مدد کی جائے؟ براہ کرم جواب ارشاد فرما دیں. جزاک اللہ خیرا.
حقیقی مستحق کی مدد کے لیے میں نہیں سمجھتا بہت مشکل کام ہے, کیونکہ ایسے لوگ عمومی طور پر سڑکوں پر نہیں ملیں گے. یہ جو سڑکوں پر جو مل رہے ہیں نا, اور اس وقت تو سیزن ہے ان لوگوں کا نا, ایسا ٹاپ سیزن ہے. یہ سڑکوں پر جو ملتے ہیں نا, یہ ان میں آپ کہہ سکتے ہیں میجورٹی پیشہ ور بھکاری ہیں, یہ پروفیشنل بیگرز ہیں, اور ان کو دینا ہی جائز نہیں ہے. یہ میں بالکل, یہ جو شرعی مسئلہ ہے وہ میں بیان کر رہا ہوں, ان کو دینا ہی جائز نہیں ہے, ان کو تو دینا بھی نہیں چاہیے. اور مطلب یہ ان میں بعض تو وہ گینگ ہیں, وہ مافیا ہے جو اتنے ظالم ہیں کہ یہ معذور بنا کر بچوں کو بٹھا دیتے ہیں. ایسے ظالم لوگ ہیں, ان کی تو کسی صورت پذیرائی نہیں ہو. یہ تو پتہ نہیں کیا کیا دے دلا کر, ان کے تو ٹھیکے بکتے ہیں یار, ان کے تو سگنل بکتے ہیں, ان کے تو چوک بکتے ہیں. اب جس سگنل کو دیکھیں گے نا کہ وہاں پر 1.5 منٹ یا 2 منٹ یا 3 منٹ تک گاڑیاں رکتی ہیں, بڑی گاڑیاں رکتی ہیں, ان کا شاید ریٹ الگ ہوتا ہوگا. اور پتا ہے نا یہاں 15-20 سیکنڈ کا سگنل ہے, وہاں شاید ریٹ کا, وہاں رکتا ہی نہیں ہے, کون دے گا ہم کو پیسے. تو یہ سارے مطلب کہ یہ ہیں, مطلب بڑا یہ انہوں نے یہ اپنا کاروبار جمایا ہوا ہے. تو ان کو تو ویسے ہی مطلب کہ آپ لفٹ نہیں کرائیں. ہاں جو مستحق ہیں, یہ آپ کو اس طرح روڈ پر کہ روزانہ مانگتا ہوا نظر آئے گا, روزانہ بورڈ لگا کر روڈ پر کھڑا ہوا نظر آئے گا کہ دو, نہیں. یہ سفید پوش لوگ ہیں, یہ آپ کے محلوں میں آپ کے علاقوں میں رہتے ہیں, یہ آپ کے خاندان اور رشتے داروں میں یہ رہتے ہیں, اور یہ آپ کو اتنی دقت نہیں ہے. تھوڑی سی ہم آنکھیں تھوڑی کھولیں گے نا تو ہم کو یہ نظر آ جائیں گے کہ ہاں یار یہ ہیں. آپ کو ان کا دیکھیں کاج کاروبار, ان کے بچوں کے تعلق سے معلومات دیں, تو آپ کو سفید پوش مل جائیں گے. اور ایسوں کی مدد کرنے کے لیے مہربانی کیجئے, ایک درخواست کر رہا ہوں کہ بھی اس طرح کی حاجت مند ضرورت مند جس کو آپ کو لگتا ہے نا کہ مدد کریں, تو ان کو یہ مت کہا کریں کہ ضرورت ہو تو مانگ لینا. آپ اس کو مانگنے پر کیوں مجبور کر رہے ہیں؟ ضرورت ہو نہیں یار, یہ مانگے گا بھی نہیں, بلکہ آپ جاؤ گے تو یہ اندر اندر بول رہا ہوگا یار مانگنے کو, پھر بھی کھڑا کر کے چلا گیا, دیکھ کر چلا جاتا تو کیا چلا جاتا اس کا. آپ مانگنے کا نہ بولے یار, ضرورت ہو تو مانگ لینا. آپ دے دو نا 20-25-50 ہزار روپے جو اللہ نے آپ کو توفیق دی ہے, کیا حرج ہے؟ اب مانگے گا بھی تو آپ دے ہی دو گے نا. اگر آپ کو لگتا ہے کہ اس کو حاجت ہے, ضرورت ہوگی, تو آپ اس کو چپ چاپ دے دو نا یار, خاموشی سے دے دیں. یار پتا نہیں اس کا کیا کرے گا, بھیا وہ آپ کے سامنے آگ لگا دے گا. مثال دے رہا ہوں, آپ نے تو اپنا کام کر دیا نا یار, آپ اپنا ثواب کھڑا کریں, مڑ کر کیوں دیکھتے وہ کیا کرے گا؟ یہ میں صحیح کہہ رہا ہوں آپ کو.
مرحبا.
آپ اب اس کی ٹو میں نہ آ جائیں یار, آپ کو جو 25,000 روپے تو کیا کیا تھا آپ نے, کدھر لگائے تھے, کیا پتا اس نے اپنے سے زیادہ ضرورت مند کو دے دیا ہو, کیا پتا اس کو اللہ نے اسار اور سخاوت کا ایسا جذبہ دیا ہو کہ یار آپ نے دیا تو مجھے تھا, لیکن مجھ سے زیادہ ضرورت مند نظر آیا, میں نے اس کو دے دیا. ہاں ایک شخص ایک علاقے میں گیا اور اس کو یہ تھا کہ میں اس علاقے کے سب سے مستحق گھر میں مدد کروں گا. اس نے علاقے میں جا کے پوچھا کہ سب سے مستحق گھر کون سا ہے, تو بتایا بھائی یہ مستحق گھر ہے جو سب سے زیادہ مستحق ہے ہمارے علاقے کا. اس نے دستک کی تو کہا کہ مجھے بتایا گیا کہ کیونکہ مجھے یہ کہا گیا کہ سب سے جو مستحق اور ضرورت مند اس کو میں یہ دوں, تو مجھے پتا چلا محلے میں آپ ہیں. تو اس نے کہا کہ آپ کو پتا صحیح چلا ہے, ہم لوگ واقعی مستحق ہیں لیکن میرا پڑوسی مجھ سے زیادہ مستحق ہے، اب اس کو دے دیں۔ اس نے وہاں جا کر دستک دی، جب اس نے کہا، بولا بالکل درست ہے، میرے پڑوسی نے غلط بیانی نہیں کی، وہ صحیح کہہ رہے ہیں، لیکن میرا پڑوسی مجھ سے زیادہ مستحق ہے۔ تو یہ مطلب کہ یہ بھی ایسا ہوتا ہے،
اسلام بھی ہے۔
تو یہ آپ جس کی بھی مدد کریں، یہ میں نے اپنے بڑوں سے سیکھا ہے، آپ جس کی بھی مدد کریں، آپ مدد کر کے بھور کر نہ دیکھیں یار اس سے کیا کیا، اب بھول جائیں، اللہ آپ نے تو اپنا ثواب کھڑا کیا نا مدد کر کے، کہ نہ کہ آپ اس کی ٹو میں جائیں گے کیا 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 نہیں کیا، پھر خدا نہ خاصا کیا ہوگا کہ آپ کو کہیں بدزن ہو جانے کے، بدگمان ہونے کا وہ ہو جائے گا، اور خدا نہ خاصا آپ کی وجہ اس وجہ سے کئی اور مدد سے رہ جائیں گے۔ آپ دیں اور مڑ کر نہ دیکھیں کہ کیا ہوا کیا، بلکہ بعض اوقات تو یہ کہ جس کی مدد کر اس کو بھی نہیں پتا تو میری مدد کس نے کی ہے، مڑ کر دیکھنا تو بڑی دور کی بات ہے۔ اللہ پاک ہمارے حال پر رحم فرمائے۔
ناظرین کے کیا اس کے بارے میں جو ہے وہ عوام کے کیا تاثرات ہیں دھوکے کے بارے میں، وہ پیکیج دکھاتے ہیں، پھر انشاءاللہ واپس آتے ہیں۔ جی
فراڈ کرنا میری نظر میں تو غلط ہے،
بس یہ اگر ان لوگوں کو پتا چل جائے تو پھر وہ بات ہی ختم ہو جائے گی نا۔ وہاں
تو جن کے ضمیر مر گئے تو وہ کرتے ہیں کام۔
پہلی بات تو یہ ہے کہ فراڈ کرنا ہی نہیں چاہیے،
ڈر نہیں ہے لوگوں میں، جب انسان کے دماغ میں فتور ہوتا ہے تو پھر فتور کے ساتھ دھوکہ بھی ہوتا ہے، سب چیزیں بھی ہوتی ہیں۔
جو عزت دار ہوتے ہیں وہ سوچتے ہوئے بھی ڈرتے ہیں، اللہ کا خوف کھاتے ہیں،
دنیا بھی خراب ہے آخرت بھی خراب۔
یہ تو جی لوگوں کا ایمان کے اوپر ہے جی،
90% آپ کا جو نا فراڈ میں کام ہو رہا ہے،
اپنے آپ کو ہی دے رہا ہے وہ دھوکا، دوسروں کو کیا دے گا۔
ہاں ہوا ہے رشتے داروں کو، ایک دو ویزے کے چکر میں باہر کے ہوا فراڈ ان سے،
ریسنٹلی ایک جاننے والوں کا ہوا، انہوں نے آن لائن میں کچھ بک کرایا تھا، غلطی سے ان کے نا 1 ساٹھ سینڈ ہو گئے، دوبارہ وہ کر رہے تھے کہ شاید واپس آ جائے، اس میں بھی ان سے غلطی سے سینڈ ہو گیا، سمجھے 3,20,000 روپے ان کے ایک جھٹکے میں گئے، ابھی ہم گئے تو وہ رو رہے تھے۔
کیسے کیسے پیسے کماتے ہیں لوگ اور یہ لوگ نہیں دیکھتے۔
فراڈ کرنے والوں سے گزارش ہے کہ مہربانی کر کے یہ بالکل نہ کریں۔
انسان جو دھوکا دوسرے کے ساتھ کرتا ہے وہ بیسیکلی دوسرے کے ساتھ نہیں کر رہا، وہ اپنے ساتھ خود کر رہا ہے۔
اللہ ہی رہے دے بھائی۔
یہ ساری جو صورتحال آپ کے سامنے بیان ہو رہی ہے، اس پر غور کرتے رہیں تاکہ ہمیں یہ ساری بہت سارے، آپ محلے میں، علاقے میں، مارکیٹوں میں جائیں، آپ کو شاید ایک چھوڑ کر ایک ملے گا جو بولے گا مجھے دھوکہ ہوا۔ اور یہ بھی درست ہے کہ بعض اوقات بندہ دھوکہ کھا بھی رہا ہوتا ہے، دھوکہ دے بھی رہا ہوتا ہے، اب یار مجھے بھی کوئی لوٹ کے لے گیا، میں بھی کسی کو لوٹتا ہوں، یہ نہیں ہے۔ وہ غلط کر رہا تو آپ بھی غلط نہیں کرنا، اور یہ وے بھی نہیں ہے کہ کوئی آپ کو لوٹے تو آپ بھی کسی کو لوٹیں، بلکہ ہمیں نیکی کی دعوت عام کرنی چاہیے، خوف خدا پھیلے یہ کام ہمیں کرنا چاہیے، اور اس طرح کے واقعات جو ہوتے ہیں اس پر ہم غور کریں، اور ہم یہ نہ سمجھیں کہ میں بڑا ہوشیار ہوں، میں ہوشیار زیادہ پھر پھنس جاتا ہے، پر پوچھ پوچھ کر مشورے کر کے چلیں۔ میں یہ نہیں کہتا کہ آپ ہاتھ پر ہاتھ تک کے بیٹھے رہیں، لیکن آپ جو بھی کریں مشورے کریں، اور قابل لوگوں کے ساتھ مشورے کر کے کام کریں، تو انشاءاللہ آپ کو کم سے کم نقصان ہوگا۔ جی
سوال یہ ہے کہ جن کے ساتھ دھوکہ ہوتا ہے وہ خود لالچ کا شکار ہوتے ہیں، لیکن آخر میں سارا قصور دھوکہ دینے والوں کے ذمے ڈال دیتے ہیں۔
دیکھیے دھوکہ دینے والے نے اگر دھوکہ دیا تو پھر قصور کس پر ڈالیں گے؟ ہمارا جس کا دھوکہ کھایا ہوتا ہے اس کا بعض اوقات یہ قصور ہوتا ہے کہ اس پر بھروسہ کر لیا، عمومی طور پر تو اب بھروسہ کرنے نہ کرنے پر بھی کیا ڈسکس کرو، صرف یہ ہے کہ آپ غور کریں، تھوڑی بہت معلومات لیں۔ بھائی بیٹی بھی دیتے ہیں تو 4 آدمی سے پوچھ کر ہی دیتے ہیں نا یار، کیسے اٹھا کر بیٹی کسی کو نکاح میں تو نہیں نہ دے دیتے آپ۔ تو گھر خرید رہے ہیں، بعض اوقات گھر خریدنے میں بندہ دھوکہ دے دیتا ہے، ہم گاڑی خریدنے جاتے ہیں ایسی بنا کر رکھ رہا ہوتا ہے، ایسی ٹپ ٹاپ کر کے رکھتا ہے، انجن برباد ہوتا ہے اس کا، تو آپ جا کے مکینک کو دکھائیں گے؟ سیکنڈ ہینڈ گاڑی جب بھی خریدنے جائیں گے تو آپ جا کے مکینک کو دکھائیں گے نہیں دکھائیں گے؟ بعض اوقات اتنا خطرناک ڈینٹ لگا ہوا ہوتا ہے گاڑی کے اندر، اور اس کو ریپینٹ کیا ہوا ہوتا ہے، پتہ بھی نہیں چلتا کہ یہ ڈینٹ لگی ہوئی گاڑی ہے۔ یہ لوگ بھی دھوکہ دے رہے ہوتے ہیں، اور اچھا دھوکے میں جھوٹ کتنا ہے اب دیکھے تو صحیح، ارے نہیں یار ایسی فرسٹ کلاس گاڑی ہے تو لے تو جا، ایسی فرسٹ کلاس موٹر سائیکل، ایسا زبر، گھر کے اندر کوئی عیب ہے تو بتا دیں، گاڑی میں کوئی عیب ہے تو بتا دیں، کپڑے میں کوئی عیب ہے تو بتا دیں، چیزوں میں کوئی عیب ہے تو بتا دیں، یار ایسا تو نہ کریں۔ اللہ پاک ہمارے حال پر فرمائے، اور ہمیں اللہ پاک اس بری عادت سے نجات دے، اس غلط کاموں سے اللہ تعالیٰ آپ کی میری حفاظت فرمائے۔ جی
ماشاء اللہ سے بلائی کی باتیں سلسلہ بہت پیارا چل رہا ہے۔ نگران شورا سے میرا یہ سوال ہے، اسی رمضان پچھلے ہفتے کی بات ہے، मैं घर सेब लेकर आया इफ्तारी के लिए दोपहर में। शाम को जब काटे नीली के लिए चेक किया तो सेब के ऊपर स्टिकर होता है, सेब का एक सेब के ऊपर लगाया जाता है, तो गलावा छुपाने के लिए उसके ऊपर स्टिकर लगा दिया, गलावा छुपा दिया। तो इस बारे में क्या मदनी फूल शायद फरमाएं कि माह रमजान के अंदर खाने पीने की चीजों को ऐप छुपा कर बेचना कैसा है, इस बारे में कुछ मदनी फूल शायद फरमाएं।
अगर उसको वाकई पता नहीं था तो एक अलग है, लेकिन बाज़ों का पता होता है और आप सही कह रहे हैं कि बाज़ों का तो वो बताएगा भी आपको यहाँ से, जो ऐप वाली जगह है तो उसको अंगूठा रख देगा, उसको उंगली रख देगा क्या देखो कितनी अच्छी चीज़ है, कितना साफ माल है, आप बोले हाँ दे दो तो वो आपको दे देगा। मगर जाहिर है कि वही एक हदीस जो मैंने आपको सुनाई ना कि मोमिन वो है जो अपने लिए पसंद करता है अपने भाई के लिए वही पसंद करता है, तो कौन अपने लिए पसंद करेगा कि मुझे कोई धोखा दे, मेरा पैसा खा जाए, मुझे गलत घर बेच दे, मुझे गलत फर्नीचर बेच दे। अरे फर्नीचर बेचते में लोग धोखा देते हैं, अच्छा खासा दिमक लगा हुआ फर्नीचर होता है, दिमक लगी हुई लकड़ी होती है, पॉलिश वॉलिश करके इसको टिप टॉप करके बेच देते हैं, इतनी इतनी अजीब गरीब हालत है, सोना बेचते हैं सोने में धोखा देते हैं। अरे फिर इसमें 10 नाम इसके और आप डाल दें, लेकिन बेसिकली एक ये भी होता है कि इसमें देने वाला आपको धोखा ही दे रहा होता है और आपसे गलत बयानी कर रहा होता है, वो जो नहीं होता वो कर रहा होता है कि ये ऐसा है और आपको वो ऐसा भोला भाला बन के भी किस्में है धोखे की अलग अलग, तो ये सब हो रहा होता है। बस आप अपने तौर पर जो चीज लेते हैं करते हैं देते हैं लेते हैं मेहरबानी करके इसकी सही मालूमात हासिल करके रखें।
जी जी कॉल लेते।
धोखा देने की एक वजह ये भी है कि लोग रातों रात अमीर बनना चाहते हैं,
रातों रात अमीर बनना चाहते हैं और हमारे पास बहुत सारा पैसा आ जाए, ये भी एक लोगों का जो है वो जहन होता है, इस पर भी आप रहनुमाई फरमाएं। और दूसरा ये कम वक्त में ज्यादा पैसा कमाने का कोई आपके जहन में कोई फॉर्मूला हो तो ये भी जरा बता दें।
मैं इसकी तारीफ मकर और फरेब की जो तारीफ है वो ये है, वो फेल जिसमें इस फेल के करने वाले का बातनी इरादा इसके जाहिर के खिलाफ हो मकर कहलाता है, यानी जो दिखा रहा है अंदर कुछ और है और दिखा कुछ और रहा है आपको, वही जो अभी इतनी देर से हम जो बात कर रहे थे समझे कि ये इसी से धोखे की तारीफ अल्लामा अब्दुल रब मनावी रहमतुल्लाह ताला लिखते हैं, किसी चीज की असली हालत को पोशीदा रखना धोखा है। तो ये जो अभी भी मैंने आपको चंद मिसालें दी ना ये सब धोखे की ही मिसालें हैं, तो उसकी पर्टिकुलर जो वर्डिंग थी ना वो मैं निकालना चाहता था।
मरहबा
सल्लु अलल हबीब
सल्लल्लाहु
अलैहि वसल्लम। अब आप फरमाएं क्या
जी शॉर्टकट में पैसा आ जाए, क्यों कहते हैं लोग शॉर्टकट में पैसा लेने के लिए धोखा खा जाते हैं,
क्यों
लगता है यार कम वक्त में इतना पैसा आ जाएगा। ठीक है, मैं आपको एक बात बताता हूँ, मुझे किसी ने कॉल करके कहा, उसने कहा जी मुझे 2 लाख रुपए कर्ज चाहिए, एक तो ये भी मसला है। बहरहाल थे मेरे अजीज करीबी अजीज से, तो मैंने कहा खैर है भाई क्यों कर्ज, बस मुझे 2 लाख रुपए आप कर्ज दे रहे हम वापस करेंगे। मैंने कहा खैर तो है ठीक है मैं कोई उसका इंतजाम जो है वो करता हूँ, आप मुझे बताएं तो सही। उन्होंने कहा अच्छा मैं बता रहा हूँ किसी से शेयर नहीं करना आप ये। मैंने कहा अच्छा नहीं, यानी अम्मी को नहीं बताना अबू को नहीं बताना यूँ, ठीक है। अब क्या हुआ जी क्या करना है जी, ये 2 लाख रुपए हम यूँ इन्वेस्टमेंट की है 80,000 रुपया लगाया है हमने और हमारा 2 लाख रुपया जो है वो डिपॉजिट है, और अब हम जो है वो एक और टास्क है हमारा कि वो हम जो है ना ये 2 लाख रुपए जमा करवाएंगे तो फिर हमें वो 4 लाख रुपए होके मिल जाएगा। अच्छा ये ही बात मुझसे पहले कोई बता चुका था कि मैं 8 लाख रुपए का नुकसान यूं ही जो है वो कर चुका हूँ। मैंने उन्हें कहा, मैंने कहा आपको मुबारक हो कि आप 2 लाख के नुकसान से जो है
2 लाख रुपए लेने सही जगह हैं।
अल्लाह हाँ जी, तो यूं भी ऐसा हो रहा है ये ऑनलाइन स्कैम्स जो हैं,
ये मल्टीप्लाई करने का जो शौक है ना
जी
ये मरवा देता है। नेचर समझिए, नेचर ये है, बीज बोना है, बीज पौधा बनेगा, पौधा बड़ा होगा वो दरख्त बनेगा फिर फल देगा।
वाह
ये नेचर है
सही।
आप बोलो कि मैंने अभी बीज बोया है, कोई ऐसा फार्मूला बताओ या कोई ऐसा पानी मिनरल वाटर बता दो कि मैं इसको डालूं रात को और जब सुबह उठो ना ये दरख्त बना हुआ हो। ख्वाब में कर सकते हैं आप, ख्वाब में आपको इजाजत है, कितना करना है करो, ख्वाब में जाएगा भी कुछ नहीं, ख्वाब में आप पैसे वाले बन जाओ, जो भी बन जाओ, अमीर गरीब बन जाओ, कोई प्रॉब्लम ही नहीं है, सुबह उठोगे वही होगा, चल भाई चल नौकरी में चल, चल भाई चल काम कर, मगर आपकी चीज आपके पास होगी। ये नहीं होता यार, इस तरह आपके बाप दादा इस तरह नहीं बने थे, ये आप ये ना देखे पता नहीं को फिल्में ड्रामों ने दिमाग खराब किया हुआ क्या हो गया। अब नेचर देखे 40-45 साल लगता है बंदे को कुछ बनने में, मैं हमेशा कहता हूँ वक्त लगेगा, ये मेरी वर्डिंग जोर से समझिए, वक्त लगता है। آپ کسی ایجوکیشن سے یا کسی فیلڈ سے فارغ ہوتے ہیں. میرے اپنے درس نظامی کے جو طلبہ کرام ہوتے ہیں ان کے ساتھ بیٹھنا ہوتا ہے, ابھی فارغ ہوئے ہیں, ابھی آپ کام پر آئیں گے. 10-15-20 سال سینئر ہونے میں, میچورڈ ہونے میں, ایکسپیرینس ہونے میں لگتا ہے, تب جا کر آپ کی ایک ہینڈسم قسم کی پوزیشن بنتی ہے. اس میں پھر آپ کی اسکلس ڈیولپ ہوتی ہیں یا کوئی اور آپ دو چار چیزیں کر لیتے ہیں تو پھر ایک ہو جاتا ہے معاملہ حل. لیکن ایک جو نیچرل ہے وہ نیچرل ہے. جن کو دیکھ کر آپ رش کر رہے ہوتے ہیں ان کی عمریں پوچھ لے گا آج ان کی عمر کتنی ہے اور کس عمر میں کیا بنے تھے. اس طرح مارکیٹوں میں دیکھ لیں لوگ 40-45-50 ایج ہو جاتی ہے پھر کچھ یہ مطلب کہ کچھ بنے ہوئے ہوتے ہیں. تو آپ بھی اتنی مارا ماری نہ کریں, معلومات لیں. پیسہ آپ کے پاس ہے نا, کسی کے پاس تو نہیں ہے نا, اپنا ہے, کچھ نظر تو آ رہا ہے. کسی کو دینے کے بعد اب پریشان ہونے کا کوئی فائدہ, یہی صرف ابھی صرف پیسہ لینے پیسہ ملٹی پلائی کرنے والے ہم نے بات نہیں کی ہے, ہم نے اس کی تعریف ہی بیان کر دی. اب کوئی چیز لینے جاتے ہیں باقاعدہ اس کی برانڈ, لوگ دو نمبر کی برانڈنگ بیچ رہے ہوتے ہیں یار. اچھی خاصی اوریجنل چیز خریدنے بندہ جاتا ہے, دو نمبر کی چیز بیچ دیتے ہیں اور یہ بڑی سستی لے کر آیا. بس سستی تجھے ملی کہاں سے یار, ابھی تجھے کیا پتا میں لیا, ملی کہاں سے. ابھی بھائی سستی نہیں ہے, سیکنڈ کاپی ہے, فرسٹ کاپی بھی نہیں ہے, سیکنڈ کاپی ہے, تھرڈ کاپی ہے, فورتھ کاپی ہے, اوریجنل نہیں ہے وہ. اور وہ خالہ زاد بھائی تھا جو آپ کو اوریجنل اتنی سستی دے دے گا بھیا, نہیں ملتی.
خالہ زاد بھائی بھی دے گا
ہاں, وہ زیادہ لے لے گا پیسے. یہاں مسجد کے نام پر, نیاز کے نام پر لینے جاؤ تو لوگ کچھ نہ کچھ اندر میں ڈال دیتے ہیں اور اس میں دھوکہ دے دیتے ہیں. تو بھائی یہ نہیں ایسا. اگر جینے کی خواہش ہے تو کچھ پہچان پیدا کر, جو چیز جتنے کی ملتی ہے, مہنگا رہوے ایک بار سستا رہوے بار بار. بعض لوگ تو خوشی, اور یہ آدمی صحیح ہے کیوں ایسا سستا لے کر آیا, وہ سستا لے کر نہیں آیا, وہ ٹھگا کر آ گیا ہے, اس کو لگ گیا چونا جو لگنے کا تھا. یہ ملتی نہیں ہے اتنے کی, کیسے مل گئے بھیا آپ. مطلب باقاعدہ پتا ہے ہمیں کہ یہ مارکیٹ اس کی ویلیو ہے ہی یہی, 2-5-10 ہزار روپے کا فرق ہوگا. مہنگی چیزوں کی بات کر رہا ہوں, سستی چیزوں میں 10-20 روپے کا فرق ہوگا, 100-200 روپے کا فرق ہوگا. ہاں بولو یار, میں اتنا بڑا نفع. لوگ فرنیچر لاتے ہیں نا, کرسیاں پرچیز لاتے ہیں, تو تھوڑی وہ, چونکہ میں نے یہ بھی کام کیا ہوا ہے ٹھیک ہے, تو میرے پاس شو روم تھا, اس میں ہم نے فرنیچر بھی بیچے ہیں, تو مطلب لیدر جیکٹ بیچے ہیں, یہ ساری چیزیں ہم کرتے رہے, بزنس مکس بزنس کرتے رہے. تو اب وہ مطلب کہ اب وہ لیا ہے نا کرسی, ایسی دکھنے میں ویسی مطلب کہ چمک دمک کرسی, 3 مہینے کے اندر اندر کرسی ہل گئی. ہل جاتی ہے کرسیاں, دکھنے میں لگتی ہے اتنی اچھی ہے. اب ایک سال میں 4 کرسیاں خریدو, اس سے بہتر نہیں ہے کہ یار ایسی کرسی خریدو جو 5 سال تک چلے. اب آپ دیکھ لیجئے کہ 5 سال میں آپ نے کرسی بدل بدل کے کتنے پیسے خرچ کیے, نل کے بدل بدل کے کتنے پیسے خرچ کیے, سامان بدل بدل کتنے پیسے خرچ کیے, یہ آپ دیکھ لیجئے گا. اور اگر ایک بار لے لیتے ہیں اور 5-10 سال تک کا سکھ ہو جاتا تو کیا حرج تھا آپ کو. مہنگا رہوے ایک بار, سستا رہوے بار بار. کون
بھائی صاحب کے بارگاہ میں عرض ہے, میرے جاننے والے نے بتایا کہ ایک ٹھیکے دار تھا, وہ دکانوں سے سریا لیتا, 4-5 لاکھ کا لے لیتا, اس کو دے دیتا. 2-4 دفعہ تو اس نے پیسے بھیج دیے. ایک دفعہ اس نے کہا میرا نا کافی کوٹھیوں کا کام چل رہا ہے, میں نے چھت برائی کرانی ہے, اتنے ٹرک سریے کے بھیج دو, میں آپ کے اکاؤنٹ میں صبح پیمنٹ بھیج دوں گا. صبح اتوار تھا, وہ نہیں آئی. پھر آگے مطلب پیر والے دن رابطہ کیا, اس کا نمبر ہی بند, وہ بندے کا پتا کیا, اس کا بھی نہیں پتا چلا کہاں گیا. اس طرح مطلب پہلے پیسے دیتے رہتے ہیں, بعد میں زیادہ کٹھا مال تھا کر دھوکہ دیتے ہیں, ایسا کرنا کیسا, اس کے بارے میں بھی رہنمائی فرما دیجئے.
دھوکہ ہی ہے, قسطوں میں دے, ایک ساتھ دے, دھوکہ ہی ہے. ہمیں بس اللہ بچا کر رکھے. بعد اچھا خاصا سمجھدار آدمی بھی دھوکہ کھا جاتا ہے, ایسا نہیں ہے, سمجھدار دھوکہ کھا جاتا ہے. بعدوں کا بھروسہ کرنے کے سوا چارہ ہی نہیں ہوتا. میں ایک مثال دے دیتا ہوں آپ کو, اور اس میں دو تین لوگوں کے ساتھ میں لے لوں گا ٹھیک ہے. ایک بلڈنگ بنتی ہے, آپ گھر بناتے ہیں. اب گھر بنائیں گے تو ایک تجربے کار آدمی کو آپ گھر بنانے کا دے دیتے ہیں. اب اس میں جو دھوکے کی اور جو تکلیف کی صورت ہے نا, وہ سنیے, دونوں صورتیں. ایک تو جو کام کر رہا ہوتا ہے نا, وہ دھوکہ دے رہا ہوتا ہے آپ کو, آپ سے پیسے مہنگے سامان کے لے رہا ہوتا ہے اور لگا یہ کمزور سامان رہا ہوتا ہے, یا پھر یہ جاتا ہے اچھا سامان لینے کے لیے اور اس کو دینے والا اچھا سامان کے نام پر غلط سامان دے دیتا ہے. تو بندہ بعدوں کا उसमें वो उसकी गलती इतनी नहीं होती। अगर नतीजा क्या निकलता पता है, अब जैसे इन्होंने आयरन की बात की, सीरिया की बात की, खुदा ना खासा कोई दो नंबर का कमजोर सीरिया किसी ने धोखे से डलवा दिया, बिल्डिंग गई, कितनी जानों का आपने मतलब के वो लिया, आपको पैसे तो चलो चार पैसे मिल गए, कयामत के दिन इनको आप मतलब अल्लाह की बारगाह में जवाब क्या देंगे। अच्छा, इलेक्ट्रिक का काम, या तो उसने डंडी मारी और इतनी गलत वायरिंग डाली है कि आए दिन शॉर्ट सर्किट, आए दिन लाइट बंद, आए दिन खुदाई, आए दिन तोड़फोड़, टाइलें टूट रही हैं, मार्बल टूट रहा है। आप सोचो उस बेचारे उसके बनाने वाले ने क्या कसूर किया था यार आपका। अच्छा प्लम्बर, तो या तो प्लम्बर ने गलत काम किया, प्लम्बर ने डंडी मारी है, प्लम्बर ने कमजोर चीजें लगाई हैं, और प्लम्बर ने या तो बातें बड़ी बड़ी की थी, आता उसको कुछ नहीं था खास, या फिर उसको माल ही ऐसा मतलब मिला कि वो कमजोर, अब आए दिन पानी लीक, टायरें खराब, बस अब ले जाओ यकीन माने। अच्छा मतलब टायरें लग गई और उड़ गया, कलर उड़ गया, फेट हो गई और उसमें मतलब के खराबी निकल आई, वो पुराना स्टॉक उठाकर और दो नंबर, तो जो था जो आप बता कर देना, चले भाई पुरानी चीजें कमजोर चीज बता दें भाई ऐसी है, चार दिन चली चली नहीं चली नहीं चली, भाई यार वापस कर देना। अब भैया टाइलें लग गई पूरे घर पे, टाइलें लगे वो खेड़ के कहां से वापस करेगा, और आप वापस लेते कब हो, आप उसको 10 मिसालें दोगे भाई यूं हो गया यूं हो गया यूं हो गया। तो ये जो घर बनते हैं अल्लाह की पनाह, कलर लगाते हैं ऐसा बोल के भाई कलर जैसे ही लगेगा अच्छा ही लगेगा, और चार दिन के बाद या दो महीने के बाद जो कलर उतरना शुरू हो गया,
तो
अब बताओ उसको अब किसको पकड़े, क्या पकड़े, कैसे पकड़े, उस कंपनी को पकड़े कि जिसने अच्छा कहकर गलत माल दिया, या उस कारीगर को पकड़े कि जिसने अच्छे माल के पैसे लेकर गलत माल लगाया और अपने पैसे बचाए और उसमें इतनी मतलब मिलावट की कि वो चीज खराब हो गई, तो किसको पकड़े।
ऐसा मुझे तो लगता है ये लगाने वाले को ही पकड़ना चाहिए, मुझे जो मुझे
तो मेरी भी धोखा हुआ।
ऐसा ऐसा मुझे आप देखें जो जिसका एक काम है ना उसे पता होता है कि ये है क्या है वो है क्या है, लेकिन आप पहली मर्तबा लेने जा रहे हैं, आपके साथ धोखा हो सकता है, मैं ले जा रहा हूँ मेरा हो सकता है, एक बंदा है जिसका काम है करना ही उसने वो है, उसको ऐसा उनको खुद पता होता है ये करेंगे इसमें हमें
फिलहाल जो भी है ना यकीन माने, लेकिन जिन्होंने इस तरह घर जो जिनके घर में मसाइल है ना
अल्लाह की
समझे कि उसने अपनी जिंदगी की बातों का जमा पूंजी
लगाई
अपने घर बनाने में लगा दी, सुखी सुखी खुश खुश ये घर पे रहने के लिए आया, और दो चार छह महीने का महीने दो महीने के बाद घर ने अपने राज खोलने जब शुरू किए ना, अब बताइए कि ये जिन्होंने काम किया है ये क्या इसके बीवी बच्चे बैठ कर तहज्जुद पढ़ के उसको दुआएं देंगे, या जिन्होंने ये मटेरियल में डंडी मारी है क्या उनको दुआएं मिलेंगी, कभी सोचा है आपने कि आप कर क्या रहे हैं, किसके साथ क्या कर, फिर इसका नतीजा आपके साथ कैसा होगा, आप कैसे इतना कुछ करने के बाद आप कैसे फलेंगे फूलेंगे। और कई दफा देखा जाता है दिन रात ये लोग मेहनत भी कर रहे होते हैं, जो धोखा देते हैं, जो फ्रॉड करते हैं, जो लोगों को नुकसान पहुंचा रहे होते हैं, दिन रात मेहनत कर रहे होते हैं, लेकिन कभी इन्होंने भी सुख का सांस लिया हुआ नहीं होता, ये हमेशा तंगदस्ती में परेशानी में जी रहे होते हैं। अभी सोचो यार क्या बात है, एक ईमानदार मजदूर दिन भर काम करके ऐसी सुकून की नींद सोता है और अल्लाह ने उसको ऐसा गनी और कनात दी हुई होती है, नेक आदमी होता है, पुरसुकून ईमानदार आदमी होता है, लेकिन इस तरह के लोग जो डंडियां मारते हैं, मैं उन्हीं को कह रहा जो डंडियां मारते हैं, इसमें अच्छे कारीगर, अच्छे इलेक्ट्रिशियन, अच्छे प्लम्बर, अच्छे मिस्त्री, अच्छे कलर करने वाले, अच्छे कारपेंटर, अच्छा माल देने वाले, अच्छी सप्लाई करने वाले, ओरिजिनल माल देने वाले और सच बोल के बेचने वाले भी माशरे में हैं, अल्लाह पाक उनकी कसरत करे, और ये अच्छे लोग भी हैं, ऐसा थोड़ी कि माशरा अच्छे लोगों से खाली है, और लोगों को मिलते भी हैं और इनके माशाल्लाह भला होता है और उनको दुआएं देते हैं, उनको रिकमेंड करते हैं कि यार अब इनसे काम करो, लेकिन एक घर बनाने वाला बाद औकात कान पकड़ लेता है कि इसको कोई पूछे ना यार आपने किससे काम करा, तो कान पकड़ेगा बोला भैया मैंने जिसे कराया ना मैं तो मतलब उसका नाम भी नहीं लेना चाहता क्योंकि तुम भी मतलब के मारना खा जाओ, और बाद औकात ये होता है कि यार इससे कराओ, तो आप वो काम करें कि बाद में लोग आपको रिकमेंड करें, ये एंड में रिकमेंड करें यार इससे खरीदो, इससे लो, इससे बनाओ, इससे काम करो, इसके पास जाओ, इसके पास माल रखवाओ, इसके पास अमानत रखवाओ, कि इंशाल्लाह ताला आपको इसमें धोखा और आपको बुराई नहीं मिलेगी अल्लाह ने चाहा तो। याद रखिए अपने शर से बचाना ये भी नेकी है, एक तो शर से बचना, लेकिन खुद आप अपने शर से यानी आपकी जात से जो लोगों को नुकसान पहुंचता है, अगर आप अपनी जात को किसी को नुकसान पहुंचाने से अगर अपनी जात को बचा दीजिए, ये तो आपके हाथ में है ना, तो ये भी नेकी है اور بہت اچھی نیکی ہے, اللہ عمل کرنے کی توفیق عطا فرمائے. صلوا علی الحبیب صلی اللہ تعالی علی محمد.
آؤ سیکھیں بھلائی کی باتیں, سب کو سکھائیں بھلائی کی باتیں.